رکو نمبر 4، وَلَقَدْ أَهْلَكْنَا مَا حَوْلَكُمْ مِنَ الْقُرَى، اور یقیناً ہم نے تمہارے آس پاس کی بستیاں تباہ کر دیں، اور طرح طرح کی ہم نے اپنی نشانیاں بیان کی، اور یقیناً ہم نے تمہارے آس پاس کی بستیاں تباہ کر دیں، اور طرح طرح کی ہم نے اپنی نشانیاں بیان کر دیں تاکہ وہ رجوع کر لیں. پس قرب الہی حاصل کرنے کے لیے انہوں نے اللہ کے سوا جن جن کو اپنا معبود بنا رکھا تھا، انہوں نے ان کی مدد کیوں نہ کی، بلکہ وہ تو ان سے کھو گئے، بلکہ دراصل ان کا محض جھوٹ اور بالکل بہتان تھا. اور یاد کرو جب کہ ہم نے جنوں کی ایک جماعت کو تیری طرف متوجہ کیا کہ وہ قرآن سنے، پس جب نبی صلی اللہ علیہ وسلم کے پاس پہنچ گئے تو ایک دوسرے سے کہنے لگے خاموش ہو جاؤ. پھر جب پڑھ کر ختم ہو گیا تو اپنی قوم کو خبردار کرنے کے لیے واپس لوٹ گئے. قالوا یا قومنا انا سمعنا کتابا، کہنے لگے اے ہماری قوم، ہم نے یقیناً ایک کتاب سنی ہے جو موسیٰ کے بعد نازل کی گئی، جو اپنے سے پہلی کتابوں کی تصدیق کرنے والی ہے، جو سچے دین کی اور راہ راست کی طرف رہنمائی کرتی ہے. یا قومنا اجیبوا داعی اللہ وآمنوا بہ ویغفر لکم من ذنوبکم ویجرکم من عذاب علیم، اے ہماری قوم، اللہ کے بلانے والے کا کہا مانو، اس پر ایمان لاؤ، اللہ تمہارے گناہ بخش دے گا اور تمہیں المناک عذاب سے پناہ دے گا. اور جو اللہ کے بلانے والے کا کہنا نہ مانے، بس وہ زمین میں کہیں بھاگ کر اللہ کو عاجز نہیں کر سکتا، نہ اللہ کے سوا اور اس کا کوئی مددگار ہوگا. یہ لوگ کھلی گمراہی میں ہیں، کیا وہ نہیں دیکھتے کہ جس اللہ نے آسمانوں اور زمین کو پیدا کیا اور ان کے پیدا کرنے سے وہ نہ تھکا، وہ یقیناً مردوں کو زندہ کرنے پر قادر ہے، کیوں نہ ہو، وہ یقیناً ہر چیز پر قادر ہے. وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ، وہ لوگ جنہوں نے کفر کیا، جس دن جہنم کے سامنے لائے جائیں گے اور ان سے کہا جائے گا کیا یہ حق نہیں ہے، تو جواب دیں گے ہاں قسم ہے ہمارے رب کی حق ہے. اللہ تعالیٰ فرمائے گا آپ اپنے کفر کے بدلے عذاب کا مزہ چکھو. فَاصْبِرْ كَمَا صَبَرَ أُولُو الْعَزْمِ مِنَ الرُّسُلِ، پس اے پیغمبر تم ایسا صبر کرو جیسا صبر عالی ہمت رسولوں نے کیا، اور ان کے لیے عذاب طلب کرنے میں جلدی نہ کرو. وہ جس دن اس عذاب کو دیکھ لیں گے جس کا وعدہ کیے جاتے ہیں، تو انہیں معلوم ہو جائے گا کہ دنیا کی زندگی ایک کھڑی ہی اس دنیا میں رہنا تھا. یہ ہے پیغام پہنچا دینا، بس بدکاروں کو اس کے سوا ہلاک نہیں کیا جائے گا. یہ تھا رکوع نمبر 4. اس کا عنوان کیا ہے؟ جنات کا رد عمل. ابتدا میں پچھلی قوموں کی ہلاکت کی بات ہوئی، مکہ کے ارد گرد جو بستیاں تھیں ان کو تباہ کیا گیا، اللہ نے اپنی آیتیں بھیج کر پہلے سمجھایا. جب اللہ کے عذاب آئے تو ان کے معبودوں نے مدد نہ کی، اور جن معبودوں کو انہوں نے قرب الہی کا ذریعہ سمجھا وہ ان سے اس وقت کھو گئے، اور جھوٹے عقیدے رکھنے والوں کا انجام ہلاکت کے سوا کچھ نہ ہوا. اس کے بعد جنات کی بات ہے، اور اصل میں یہ نبی صلی اللہ علیہ وسلم کی ڈھارس کے لیے بھی ہے، اور طائف کے میدان میں جب نبی صلی اللہ علیہ وسلم جھٹلائے گئے، لوگوں نے آپ کے ساتھ بہت ہی برا سلوک کیا، واپس آتے وقت نخلہ کی وادی کے قریب سے جب آپ گزرے تو وہاں پھر آپ کے پاس جنات آئے اور انہوں نے آپ کی بات سنی، سنتے ہی ایمان لائے اور اپنی قوم کو جا کے ڈرایا. اور یہی بات جس کا ذکر یہاں ہے کہ اپنی قوم کو انہوں نے جا کے بتایا، اس کا ذکر آئے گا سورت جن میں. پوری سورت جنوں کی تبلیغ کے اوپر ہے کہ کیسے انہوں نے بات کو سنا اور آگے سے آگے بات کی، اور پھر ان کی بات سے کتنا فائدہ ہوا. پھر جنات نے بھی ان تمام باتوں کی بات کی جو ہماری شریعت کا حصہ ہیں، کہ کیا کرو، اللہ کی طرف آؤ، یعنی بالکل پوائنٹس واضح ہیں کہ جنات نے جا کے بالکل من و ان اس پیغام کو ویسے ہی بھیجا جیسے سنا تھا. ہمارے لیے بھی اس میں یہی عمل کی بات ہے کہ جو بات سنیں اس کو ویسے ہی آگے بھیجیں، اس کے اندر سے اپنی مرضی سے تاویلات کرنا اور اس کو ادھر ادھر کرنا یہ درست نہیں، اس کے ساتھ انسان کا یعنی اصل پیغام جو ہے وہ اپنی اصلیت کھو دیتا ہے۔ پھر اسی طرح آخر میں کافروں کے انجام کی بات ہوئی، نمبر ایک، آگ پر پیش کیے جائیں گے، ان سے پوچھا جائے گا کہ کیا یہ حق نہیں ہے، اس وقت اقرار کریں گے ہاں حق ہے، دنیا میں نہیں مانتے تھے، انکار کرتے تھے، آج اس کو مان جائیں گے۔ اس کے بعد آخر میں نبی صلی اللہ علیہ وسلم کو ہدایت دی گئی کہ آپ بھی صبر کیجیے، فَاصْبِرْ كَمَا صَبَرَ أُولُو الْعَزْمِ مِنَ الرُّسُلِ، ایسا صبر کرو جیسا پہلے پیغمبروں نے کیا، کیا کہ ان لوگوں کے معاملے میں جلدی نہ کرو، ان کو عذاب کی دھمکیاں نہ دو یا ان کو چھوڑنے کی بات نہ کرو، جب تک اللہ نے وقت مقرر کیا ہے اس کو پورا کرنا ہی پڑے گا، ورنہ اس کے علاوہ یہ نہیں ہو سکتا کہ انسان جو بات کہہ دے وہ فوراً ہی ہونے لگے۔ ہمارے لیے اس رکوع میں بہت سارے سبق ہیں۔ پہلی بات تو یہ ہے کہ جو دین کی بات سنے اس کو غور سے سننا ہے، نمبر ایک، پھر اس کے بعد اپنے دل کا جائزہ لینا ہے کہ کیا یہ بات دل میں اتر گئی۔ تیسری چیز، پھر اس کو اسی طرح جا کے آگے بیان کرنا ہے، کمی بیشی نہیں کرنی، توڑ توڑ کے باتیں بیچ بیچ میں سے نہیں بتانی۔ پھر اس میں ہم نے یہ سیکھا کہ پکارنے والے کی پکار کو قبول کرنا ہے۔ پھر ہم نے اس میں یہ چیز سیکھی کہ وہ لوگ جو دنیا میں انکار کرتے تھے آگ میں جائیں گے، لہذا ہم نے انکار کی روش سے اپنے آپ کو بچانا ہے اور پھر صبر کرنا ہے۔ اگر اللہ کے دین کی طرف بلاتے ہوئے راستے میں مشکلات آئیں تو پھر صبر، کیونکہ اس کے بغیر کام نہیں ہو سکتا۔ اور میں سوچتی ہوں کہ جتنا دین کی دعوت دینے والے کو صبر کرنا ضروری ہوتا ہے، جتنی اس کو ضرورت پڑتی ہے اتنی شاید کسی اور کو نہیں پڑتی۔ لیکن بعض دفعہ لوگوں کے حالات پہ کمنٹس کرتے وقت یا لوگوں کی باتیں اور ان کے ساتھ کرتے ہوئے بعض لوگ بے صبری کا اظہار کرنے لگتے ہیں۔ ایک اچھا داعی دین کون ہوتا ہے جو لوگوں کا درد تو رکھے لیکن ان کا مذاق نہیں اڑائے گا۔ تو یہ تھی سورت الاحقاف، سورت محمد، اتنا پیارا نام ہے۔ بسم اللہ الرحمن الرحیم، الذین کفروا وصدوا عن سبیل اللہ اضل اعمالہم۔ شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے۔ جن لوگوں نے کفر کیا اور اللہ کی راہ سے روکا، اللہ نے ان کے اعمال برباد کر دیے، اور جو لوگ ایمان لائے اور اچھے کام کیے، اور اس پر بھی جو ایمان لائے جو محمد صلی اللہ علیہ وسلم پر اتاری گئی ہے، اور دراصل ان کے رب کی طرف سے سچا دین بھی وہی ہے، اللہ نے ان کے گناہوں کو معاف کر دیا اور ان کے حال کی اصلاح کر دی۔ یہ اس لیے کہ کافروں نے باطل کی پیروی کی اور مومنوں نے اس دین حق کی اتباع کی جو ان کے اللہ کی طرف سے ہے۔ اللہ تعالیٰ لوگوں کو ان کے حال اسی طرح بتاتا ہے، فَإِذَا لَقِيتُمُ الَّذِينَ كَفَرُوا فَضَرْبَ الرِّقَابِ، تو جب کافروں سے تمہاری مٹبھیڑ ہو جائے تو گردنوں پر وار مارو، جب ان کو اچھی طرح کچل ڈالو، اب خوب مضبوط قید و بند سے گرفتار کرو، پھر اختیار ہے کہ خواہ احسان کر کے چھوڑ دو یا فدیہ لے کر، تا وقتے کے لڑائی اپنے ہتھیار رکھ دے، یہی حکم ہے۔ اگر اللہ چاہتا تو خود ہی ان سے بدلہ لے لیتا، لیکن اس کا ارادہ یہ ہے کہ تم میں سے ہر ایک کا امتحان دوسرے کے ذریعے سے لے لے۔ اور جو لوگ اللہ کی راہ میں شہید کر دیے جائیں، اللہ ان کے نیک اعمال ہرگز ضائع نہ کرے گا، سَيَهْدِيهِمْ وَيُصْلِحُ أَبَالَهُمْ، انہیں راہ دکھائے گا اور ان کے حالات کی اصلاح کرے گا، وَيُدْخِلُهُمُ الْجَنَّةَ عَرَّفَهَا لَهُمْ، اور انہیں اس جنت میں لے جایا جائے گا جس سے انہیں شناسا کر دیا ہے۔ یا ایہا الذین آمنوا ان تنصروا اللہ ینصرکم ویثبت اقدامکم، اے ایمان والو، اگر تم اللہ کی دین کی مدد کرو گے تو وہ تمہاری مدد کرے گا اور تمہیں ثابت قدم رکھے گا، اور جو لوگ کافر ہوئے ان کو ہلاکی ہو، اللہ ان کے اعمال غارت کر دے گا، یہ اس لیے کہ وہ اللہ کی نازل کردہ چیز سے ناخوش ہوئے۔ بس اللہ تعالیٰ نے بھی ان کے اعمال ضائع کر دیے۔ کیا ان لوگوں نے زمین میں چل پھر کر اس کا جائزہ نہیں لیا کہ ان سے پہلے لوگوں کا انجام کیا ہوا؟ اللہ نے انہیں ہلاک کر دیا، اور کافروں کے لیے اسی طرح کی سزائیں ہیں، اور یہ اس لیے بھی کہ ایمان والوں کا کارساز اللہ تعالیٰ ہے، اور اس لیے کہ کافروں کا کوئی مولا نہیں۔ یہ ترکو نمبر 5، اس کا عنوان کیا ہے؟ حق اور باطل کا فرق۔ اس رکوع میں بہت ہی زبردست طریقے سے اللہ تعالیٰ نے مسلمانوں کو اس چیز کی دعوت دی کہ تم اس حق کو قبول کر لو جو اللہ کے نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے تم تک پہنچا ہے۔ سب سے پہلے اگر ہم دیکھیں تو اللہ تعالیٰ نے لوگوں کے اعمال کی ٹھیک ٹھیک حیثیت ہمیں بتا دی، کیونکہ عموماً دنیا میں ہم اپنے اعمال کے بارے میں غلط فہمیوں کا شکار ہوتے ہیں، ہمیں خود نہیں پتا کیا ٹھیک ہے کیا غلط ہے۔ تو سب سے پہلے کافروں کے اعمال کی بات ہوئی، جن لوگوں نے کفر کیا یعنی اللہ کے راستے سے روکا، انہوں نے باطل کی پیروی کی، اللہ نے ان کے اعمال کو ضائع کر دیا۔ اس کے برعکس پھر مومنوں کے اعمال کی بات ہوئی، تو 5 چیزیں، جنہوں نے نیک عمل کیے، اس چیز کو مانا جو محمد صلی اللہ علیہ وسلم پہ نازل ہوئی، حق کی پیروی کی، اللہ نے ان کی برائیاں دور کر دیں اور ان کا حال درست کر دیا۔ وَأَصْلَحَ بَالَهُمْ۔ اگر اس 2 آیتوں پہ ساتھ ہی ساتھ اگر ہم اپنے عمل کو دیکھیں تو نیک اعمال کرنا انسان کو کس طرح فائدہ دیتا ہے کہ اس کے نہ صرف یہ ہے کہ پرانے گناہ معاف ہو جاتے ہیں، بلکہ آئندہ کے گناہوں کے کرنے کی اس سے توفیق بھی کم ہو جاتی ہے۔ نیکیاں کرنے کا ایک یہ فائدہ ہے کہ مزید نیکیاں کرنے کی طاقت ملتی ہے۔ بالکل ایسے ہی ہے کہ جیسے آپ کوئی کام کریں اور آپ کو کام کرنے میں سستی آتی ہے، کبھی وہ کام صحیح نہیں کر پاتے، تو آپ کا وہ کام میں دل نہیں لگتا، بلکہ اس کا اثر بھی ویسا نہیں آتا۔ لیکن بعض دفعہ آپ کوئی کام ایسا کرتے ہیں کہ اس کے کرنے کے ساتھ آپ کے اندر اور طاقت آنے لگتی ہے، آپ اسے اور اچھا کام کرنے لگتے ہیں۔ ہر نیکی دوسری نیکی کا دروازہ کھلوا دیتی ہے۔ آپ ایک دفعہ ایک کام کرنا شروع کر دیں، شروع میں مشکل ہوگا، بعد میں اللہ تعالیٰ خود بہت راستے بنا دے گا آپ کے لیے۔ تو لہٰذا ہم نے اللہ تعالیٰ سے کیا دعا کرنی ہے؟ کہ ہمارے اعمال کو ضائع ہونے سے بچا، اور اللہ تعالیٰ ہمارے حالات کی اصلاح فرما دے، ایسا نہ ہو کہ ہم دن بدن برائی کی طرف جائیں۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ شخص تباہ ہو گیا جس کا آج اس کے کل سے بہتر نہ ہوا۔ میں سوچتی ہوں کہ اس حدیث کو سامنے رکھتے ہوئے ہم سب کو کتنی ہی فکر کرنے کی ضرورت ہے کہ ہم اگر پچھلے سال بھی ویسے ہی تھے جیسے اب ہیں، اس کو تو چھوڑ دیں۔ میں تو اس آیت کو پڑھتے ہوئے یہ سوچ رہی ہوں کہ رمضان کے آغاز میں ہم کیسے تھے اور اب ختم ہونے کے قریب ہے، ویسے ہی ہیں۔ کوئی ایک نیکی قبولیت میں آئی، کوئی ایک عمل کی بات، کوئی ایک برائی چھوٹی، جائزہ لیجیے اپنے دلوں کا۔ یہ 26 پارہ جو آج آپ کے سامنے کھلے، کیا 25 پاروں نے 25 نیکیوں کی رغبت ڈالی زندگی میں؟ 25 گنا چھوٹے، اطمینان 25% بڑھ گیا، بے چینیاں کم ہوئیں، اپنے وقت میں 25% حصہ ہم نے اور اللہ کے دین کے لیے وقف کرنے کا ارادہ کیا کہ نہیں کیا؟ ہر انسان اگر اپنا حساب کرتا رہے تو پھر اس کو کام کرنا آسان ہو جاتا۔ پھر دوسری بات، مسلمانوں کو اس میں ایک اور ادب سکھایا گیا کہ جب کبھی کافروں سے تمہاری مٹ بھیڑ ہو، لڑائیوں یا جنگوں کی صورت میں، تو تم نے ان کے اعمال کے مطابق ان سے رویہ رکھنا ہے۔ 4 کام بتائے۔ مارنے کا موقع ملے، یعنی وہ تمہیں مارنے پہ آ جائے تو تم بھی دفاع میں مار سکتے ہو، نہیں مارنا چاہو تو قید کر لو، قید نہ کرو گے تو احسان دے کے فدیے پہ چھوڑ دو، یعنی فدیہ دے لے لو، اور چوتھا مرحلہ کہہ کہ پھر آزادی کر دو۔ بہت سارے لوگ اسلام پہ خاص طور پہ ان آیتوں پہ بات کرتے ہیں کہ دیکھو اللہ تعالیٰ نے ان کو کہا ہے کہ ان کو مارو، لیکن وہ اگلا حصہ نہیں پڑھتے کہ اس کے بعد 3 مختلف اختیار اور بھی دیے ہیں۔ یہ نہیں کہا کہ ان کو پکڑ کے جیلوں میں ڈال دو، اور ایسی جگہوں میں کہ جہاں سے پھر ان کا کبھی نشان بھی نہ ملے، ٹارچر سیلز میں ڈال دو، بلکہ معافی کا راستہ اللہ تعالیٰ نے ساتھ ہی ساتھ رکھا۔ उसके बाद अगली आयत में अल्लाह की राह में मारे जाने वालों की शान बयान हुई। शहादा की बात कह लें आप अपने लफ्जों में। चार बातें अल्लाह ताला ने बताई। नंबर एक, इनके अमाल जाया ना होंगे, अल्लाह ताला इनकी रहनुमाई करेगा और इनका हाल दुरुस्त कर देगा और इनको उन जन्नतों में ले जाएगा जिसको ये पहले से पहचानते होंगे। ये कैसे? हदीस में आता है कि जब जन्नती जन्नत में जाएगा तो अपने घर को ऐसे ही पहचान लेगा जैसे कोई दुनिया में अपने घर को पहचानता है। आप जब अपने घर की तरफ जा रहे होते हैं, आपको सोचना पड़ता है किधर मुड़ो? आप बातें कर रहे हैं, खा रहे हैं, पी रहे हैं, फोन पे बात हो रही है, खुद ब खुद आपके हाथ मुड़ते हैं। इसी तरह आपने फरमाया कि उस जात की कसम जिसके हाथ में मेरी जान है, एक जन्नती को अपने जन्नत वाले घर के रास्तों का इससे कहीं ज्यादा इल्म होगा जितना दुनिया में इसे अपने घर का था। सुभान अल्लाह, कैसा प्यारा वो वक्त होगा। और कब जाएंगे हम? बेचैनी नहीं लगती मुझे? वो याद आते हैं कि जब ऐसी आयतें सुनते थे रग़बत अली, तो उमैर बिन हमाम थे और नबी सल्लम के पास आए तो कहने लगे कि क्या मैं जन्नत वालों में जाऊंगा? यानी गज़वे उहद था, आप वो आयतें पढ़ के सुना रहे थे। फिर सारी इला मग़फ़िरतिन व जन्नतिन अर्दुहा कअर्दिस समावाती वल-अर्ज़। तो कहा अल्लाह के नबी, मैं उस जन्नत में जाऊंगा? कहाँ, हाँ जाओगे, तू जन्नती है। खा रहे थे, एक खजूर खाई, दूसरी खाई, फिर हाथ से थैला फेंका, कहा मैं कैसा हूं, मैं खजूर, मेरी जन्नत मेरा इंतजार कर रही है और मैं खजूरें खाने में वक्त जाया कर रहा हूँ। और जाके लड़े और शहीद हो गए। एक सहाबी थे अनस बिन नज़र, कहने लगे मुझे उहद के पीछे से जन्नत की खुशबू आ रही है। मैं सोचती हूँ हमें क्यों नहीं आती खुशबू? इसलिए कि दुनिया के घर जन्नत है, दुनिया में जन्नत बनी हुई है। इस वक्त जब दुनिया में गुजारे की जिंदगी होती है ना, अब देखिए कि आप अपनी जिंदगी में खुद को, अपने आप को देखें। मैं किसी को नहीं कहती वल्लाही के अच्छे घर ना बनाए, अच्छी जगहों में ना रहे, किसी को मेरा ये पैगाम नहीं है। ये जितनी भी बातें बीच में आती हैं, ये सिर्फ एक वो सोए हुए इस्लाम को जगाने वाली, और वो चंद लोग तो कम से कम किसी मुआशरे में ऐसे नजर आए कि जो ऐसी चीजों पे अपने आप को लेके आए कि सब कुछ कल के लिए जमा किया हुआ है। और वही हजरत उस्मान गनी वाली बात कि अपनी जात पे खर्च करना है तो एक फालतू चिराग भी जलाने पे बीवी से झगड़ा है, और अल्लाह के रास्ते में देते हैं तो अशरफियों की अशरफियां, थैलियों की थैलियां देते हैं। लेकिन इसके बरक्स जब मुसलमानों का ये अमल आ जाए कि अल्लाह के रास्ते में देने के लिए, तो 10 दफा सोचें और फिर दें, और जब अपने मामले घरों के आए तो फिर अशरफियों की थैलियों की थैलियां दें, तो फिर ऐसे लोगों की निगाहों से जन्नत दूर हो जाती है। मैंने देखा है कि आपके घर में, आपके साथ वैसा होता होगा, आपकी कोई चीजें जरूरत की कम होती होंगी। चलो मैं आपको एक एक्टिविटी देती हूँ। वैसे तो मैंने लिस्ट बनाने को दिया था, आपकी तो बहुत लंबी लिस्ट बन जाएगी, लेकिन मैं बेसिक्स पे रहूंगी, तईशात की बात नहीं करूंगी। आप अपने घर का जायजा लें। कोई ऐसी चीज जिस जिसकी आपको जरूरत है और आप नहीं ले रहे, आप ले सकते हैं, बहुत माल अल्लाह ने दिया, लेकिन आप अभी नहीं ले रहे, कोई ऐसी चीज है आपके घर में? खुद सोचें, जरूरत है आपको, आप ले नहीं रहे। क्या सोच के नहीं ले रहे कि चलो अच्छा देख लेंगे, अभी क्या पैसे जाया करने, और क्या पता कितने दिन है दुनिया में। मोमिन इस दुनिया में एक अजीब जिंदगी गुजारता है, लेकिन हकीकत है कि जिंदगी में अपने आप को इतनी मस्कनत और मिस्कीनी, और इस हाल में अगर जी के आप रह सके ना, कि चारों तरफ आपके तईशात हैं और नरमो गरम चीजें हैं, और अगर आप अपनी जिंदगी को नहीं, मुझे इस चीज पे नहीं लाना, यानी मुझे इस चीज के लिए अपने आप को माइल नहीं करना, क्यों? कि फिर तो सब कुछ मिल गया। इधर मुझे एक हदीस याद आ गई, हजरत आयशा रजी अल्लाह तआला को नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आयशा, किसी बंदे का हर वो चीज खा लेना जिसको उसका दिल चाहे, ये भी इसराफ है। यानी जो चाह खा लो। आपने एक दफा उनको 2 दफा खाना खाते देखा, हजरत आयशा रजी अल्लाह तआला को दिन में 2 बार खाना खाते देखा, तो आपने फरमाया कि आयशा क्या तुझे ये पसंद है कि तेरी जिंदगी का मकसद सिर्फ खाना ही हो? और आज के 3 वक्त के खाने, फिर चाय, फिर उसके बाद आइसक्रीम, फिर गोटा, फिर उसके बाद सौंफ, सुपारी, इलायची, अभी ये सारे पूरे होते हैं मामले तो अगली चाय का टाइम हो चुका होता है। यदि मैं सोचती हूँ कि यही वजूहत है कि जिसकी वजह से वक्त नहीं मिलता। आप देखिए कि दुनिया में आप अगर बहुत पांव पिसार के रहेंगे ना, इसका एक कोई तरीका बता सकती हूँ कि जैसे आप कहीं सफर में होते हैं ना, अगर आप बहुत अच्छे होटल में अपना क्याम कर लेते हैं, तो आप देखिए, मैं हजर उमरे की बात करती हूँ, जब यहाँ से हम लोग जाते हैं तो कोशिश अगर कोई करता है, चले भी 5 स्टार होटल में ले लें और ले सकते हैं, क्या मुश्किल है। आप देखें कि आपकी नमाजें मस्जिद में हरम में जाने से लेट हो जाएंगी। आप वहां वक्त ज्यादा गुजारने के बजाय अपने घर में, खूबसूरत कमरा है, लग्जरी है, वहां आपकी सारी आसाइश की चीजें हैं, वहां रहेंगे। इसके बरक्स अगर आपको कोई ऐसी रिहाइश का मिलती है जो बिल्कुल जरूरत की है, वहां बिल्कुल सादा सा माहौल है और कोई ऐसी चीज नहीं है, तो आपका ज्यादा वक्त कहाँ लगता है? हरम में लगता है। यानी ये दिल, यानी मैंने कई दफ़ा इस चीज़ को महसूस किया है कि हम जहाँ भी कहीं सफ़र में हों तो मैं कोशिश भी करूँ कि हम बहुत अच्छे आसाइश से रहें, तो ये नहीं कह वो कह ये कहते नहीं, फिर असल मकसद छूट जाता है। हम कहीं जाते हैं किसी खास मकसद से जाते हैं, अब अगर वहाँ होटल में रह रहे हैं तईशा, तो कह रहे नहीं देखना फिर हम 11 बजे से पहले वहाँ से निकलेंगे नहीं। कई चीज़ें ज़िंदगी में हो सकती हैं। मेरे पास कभी कोई बर्तन की कमी होती है, यानी मेरा बर्तन नहीं है, ये टूट गई कोई चीज़, मैंने कभी फौरन नहीं कहा कि अभी जाओ और लेके आओ। और अल्लाह के रहम हुक्म से 10 भी ले लो तो उसकी भी कमी नहीं, अल्लाह ने किसी चीज़ की कमी नहीं दी। लेकिन मैं अपने आप को आजमाती हूँ, मैं क्या कैसे इसके बगैर गुजार कर सकती हूँ, मैं कैसे इसको अल्टरनेट करूँ। अच्छा ये चीज़ नहीं, पहला देखो इसके बगैर हम रह सकते हैं कि नहीं। और इससे फ़ायदा क्या होता है कि मुझे लगता है कि इसी से फिर दिल खुलता है। चलो छोड़ो, अच्छा अभी नहीं, अभी तो हम कहीं जा रहे हैं, आके ले लेंगे ये चीज़, आके नहीं, आके नहीं। उसके बाद और एक वक्त आता है कि आप कहते हैं कि नहीं गुजारा हो रहा है, अब क्या करना है, चलो छोड़ो, क्या फायदा, छोड़ ही देनी है ना। आप कहते हैं कि नहीं आप नहीं लेंगे, किसी और को आप दे जाएंगे। मैं इसको ऐसे सोचती हूँ कि आप अपनी इस्तेमाल शुदा चीज़ किसी को दें, इससे कितनी बेहतर बात है कि आप उसको नहीं ले दें। आप अपने आप को इस हाल में रख लें कि आपके पास वो चीज़ लेके भी नहीं ले सके, और इस वजह से कि अल्लाह मैंने उस तरीके को अपनी ज़िंदगी में लाने की कोशिश करनी है जो मुझसे तेरे दीन का काम ज़्यादा करवा सके। मैंने देखा नरम गद्दे पे आप सोते हैं तो आपकी नींद नहीं खुलती, और जब से गद्दा उठाया हो आपकी नींद खुल गई। नबी सल्लम को एक दफ़ा हज़रत उमर रज़ी अल्लाह तआला अन्हु आए उनके हुजरे में, तो देखा तो आप चटाई पर लेटे हुए थे। हज़रत उमर रज़ी अल्लाह तआला को देखते ही आप उठ के बैठ गए, जैसे इंसान सीधा होता है। और ये तब हुआ था जब आपने ईला किया था अपनी बीवियों के साथ, तो आपने हज़रत उमर ने देखा कि आपकी ये जो पुश्त है ना, इस पर चटाई के निशान पड़ चुके हैं, आपने अपनी कमीज़ उतारी हुई थी या कुछ ऐसे था। तो इसको देख के एकदम हज़रत उमर के दिल में हूक उठी, कहने लगे अल्लाह के नबी, कैसरो किसरा के जो बादशाह वो तो नरम गद्दों पर सोए, अल्लाह तआला का बेहतरीन नबी और सबसे अच्छा इंसान वो इस तरह सोए, आप हुक्म करें हम आपके लिए नरम रुई का गद्दा डलवा दें। कर सकते थे आप, देखिए अबू बकर सिद्दीक और अब्दुलरहमान बिन औफ और बड़े बड़े सहाबा थे, वो सब भी नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए कर सकते थे, अगर बिलफर्ज नबी सल्लल्लाहु अलैहि वसल्लम खुद नहीं करते थे। लेकिन आपने फरमाया नहीं, ए उमर क्या तुम ये पसंद करते हो कि दुनिया ही की सारी चीज़ों में हमारा दिल लग जाए, यानी हम इन्हीं चीज़ों में आ जाए। मैं तो इस हाल में रहना पसंद करता हूँ कि एक दिन खाऊं, एक दिन पेट भरूं और एक दिन भूखा रहूं। आज फिर ज़रूरत है इस चीज़ की, इस दर्स को देने की ज़रूरत है अपने बच्चों को। यकीन करें हम जब इतना उनके लिए सामने रखते हैं ना कि इनको कमी ना आए। दर्द मेरे दिल में आता है कि माओं को ये भी कहने की ज़रूरत है कि अपने बच्चों के खाने पीने पे भी कंट्रोल करें। एक दिन हफ्ते में ऐसा ज़रूर होना चाहिए कि आपके घर में दूध ना हो, यकीन करें। एक दिन ज़रूर ऐसा होना चाहिए आपके हफ्ते में जिस दिन आपके घर में ब्रेड ना हो। बची खुची चीज़ों से गुजारा करें, कुछ और निकालें, कोई और अल्टरनेट दें। हमारा हाल क्या है कि अभी एक चीज़ ख़त्म नहीं होती उसके पीछे दूसरी ला के रख देते हैं। आधी रात को मैंने देखा है 12-12 बजे तक औरतें उठ के स्टोर में जाती हैं कि दूध ख़त्म है, तो क्या हुआ, ऐसे पी लो। यदि जब हम दुनिया को जन्नत बनाते हैं तो वो जन्नतें आंखों से दूर हो जाती हैं जिसके लिए अल्लाह ताला ने यहाँ वादे दिए हैं। तो अल्लाह ताला हमें हिकमतें दे, अच्छे तरीके से मामलात को समझते हुए रखें। लेकिन बहरहाल अगर बहुत ज़्यादा इसके अंदर पड़ गए तो फिर पीछे हलाकत ही हलाकत है। इसके बाद अल्लाह ताला ने काफिरों की हलाकत के बारे में हमें बताया, 6 बातें बड़ी ही बुरा अंजाम इनका बताती हैं। नंबर एक, ये आयत नंबर 7 से लेके आखिर रुकू तक, अल्लाह ताला ने इनके आमाल को ज़ाया कर दिया, अदल आमालहुम। इसकी वजह क्या है कि इन्होंने अल्लाह की नाजिल करदा चीज़ को नापसंद किया। अल्लाह की नाजिल करदा चीज़ क्या थी? अल्लाह का दीन, कुरान, ईमान, इस्लाम। अल्लाह ताला ने इनको बताया कि पहले लोगों का अंजाम तुमने देख के उससे इबरत नहीं ली, और इनका सब किया धरा इन्हीं पर उलट गया, और अल्लाह ताला इनकी मदद नहीं करता। और आखिर में ईमान वाले, अल्लाह उनका दोस्त है, अल्लाह उनका मददगार है, और अल्लाह उनके कदमों को जमा देगा, और अल्लाह ताला उनका हामी और नासिर है। तो हमने इस रुकू से अपने लिए क्या कमिटमेंट की? कि जिंदगी में ही सारी आसाइशें लेने की कोशिश नहीं करनी, कोई एक कमी जरूर रखें जिंदगी में। इसके बरक्स आप दीन का काम नहीं कर सकते। अगर आपको इल्म सीखना है ना, यानी आप अगर आप सोच रहे हैं कि आपको इसके बाद रमजान के अब फिर सीखना है, तो फिर आपको कुछ चीजें कट डाउन करनी पड़ेंगी, कुछ खर्चे अखराजात कट डाउन करने पड़ेंगे, ताकि आप उसके जरिए अपने लिए वो चीजें हासिल कर सकें जो आपको बाद में इस सीखने सिखाने में फायदा देंगी। वरना यकीन करें कि थोड़े दिले से और ऊपरे दिल से दीन नहीं अंदर आता। और इसी तरह फिर हमने इसमें ये चीज भी सीखी कि हमने अल्लाह ताला से उन जन्नतों की मिलने की दुआ करनी है कि जिसको देखते ही लोग पहचान जाएंगे।